नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमडेक बैठक हालै सम्पन्न भयो। यस सम्बन्धमा आज हामी एक रिपोर्ट प्रस्तुत गर्छौँ अनि प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा आज हामी काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमडेक बैठक हालै सम्पन्न भएको थियो र मन्त्रालय अन्तर्गत निकायहरूमा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था तथा समाधानका उपायहरूका बारेमा छलफल भएको थियो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय तथा मातहतका निकायमा कार्य सम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। सूचना तथा संचार मन्त्रालयको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई गत साता सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालयभित्र के कस्ता समस्या छन्, ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढंगले अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो।
हाम्रो मन्त्रालय अन्तर्गत अहिले सरकारले जुन बाटो लिन खोजिरहेको छ, हामी जहाँ पुग्न खोजिरहेका छौँ, हामीले हाम्रा घोषित उद्देश्यहरू जे छन्, जुन जुन कार्यक्रमहरू हामीले अनाउन्स गरेका छौँ, ती कार्यक्रमहरू पुरा गर्नको लागि कसले कसरी सहयोग गर्ने, समग्रमा कार्यक्रम चाहिँ सरकारको हो। सरकार अन्तर्गतका निकायहरूले चाहिँ क्लेरिटी सहित आफ्नो स्कोपमा पर्ने काम टाइमली सक्न सकियो भनेदेखि न सरकार सफल हुने हो। त्यो हिसाबले एउटा आफूले के गर्ने हो भन्ने विषयमा हरेक निकाय अपडेटेड हुनु पर्यो, जिम्मेवार हुनु पर्यो र समस्या नआउने त भन्ने छैन, समस्याहरू हुन सक्छन् अनेक खालका, ती समस्याको बारेमा चाहिँ टाइमली रिपोर्टिङ हुनु पर्यो ताकि इन्टरभेन्सन टाइममा होस्, फेसिलिटेट टाइममा गर्न सकियोस्, सहयोग समयमा गर्न सकियोस्। त्यो तपाईँ एउटा विभाग एउटा निकाय अन्तर्गतको कर्मचारी हुनुहुन्छ भनेदेखि तपाईँको प्रमुखलाई, तपाईँको प्रमुखले तपाईँको कार्यालय प्रमुखलाई, तपाईँको कार्यालय प्रमुखले आवश्यक भयो भने मन्त्रालयको सचिवज्यूलाई अथवा सचिवज्यूले मन्त्रीलाई अथवा मन्त्रीले प्रधानमन्त्रीलाई, कहाँ कुन स्केलको समस्या हो त्यो टाइमली रिपोर्टिङ भयो भनेदेखि त्यो रुट कजमा टाइममा पुग्न सकिन्छ र त्यसलाई एड्रेस गर्न सकिन्छ। नत्र भनेदेखि हामीले यति रिसोर्सेस लगाएर यति धेरै मान्छेहरू जम्मा भएर घन्टौँ बसेर गरेको संवाद निरर्थक हुन्छ। समस्याबाट हामी नभागौँ, समस्याहरूको बारेमा छलफल गरौँ र एउटा समाधानतिर लम्किने उपाय गरौँ।
मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेट समेत अपेक्षा अनुसार खर्च हुन नसकेको उल्लेख गर्दै त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। अरू विषयगत मन्त्रालयहरूले अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिएको गुनासो गर्ने तर प्राप्त बजेट खर्च गर्न नसक्ने अवस्थाले कार्य सम्पादन जीवनमा रहेका कमजोरी उजागर गरेको उहाँको भनाई थियो। सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति योजना र कार्यक्रम कार्यान्वयनमा सबै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकता भन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले राष्ट्र सेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताउनुभयो।
हामीले जुन डाटाको कुरा गर्यौं यसमा एकदमै ठूलो सुधार हुन जरुरी छ। सानो सुधारले पुग्दैन। 50.9 बाट 55.9 पुर्याएर हुँदैन। यो 10.61 बाट 20.61 पुर्याएर हुँदैन। फेरि यो खर्च गर्ने कुरा मात्रै गरिएको होइन है, खर्च किन र के का लागि भन्ने पनि उत्तिकै महत्वपूर्ण कुरा छ। हाम्रा विकासका समस्याहरू के हुन्, ती समस्याहरू समाधान गर्नको लागि सरकार कटिबद्ध छ, प्रतिबद्ध छ। नेरो लेभलबाट राष्ट्र र जनता केन्द्रमा हुने जुनसुकै समस्या समाधान गर्नको लागि तदारुकताका साथ इन्स्ट्यान्ट एक्सनमा जानको लागि म तयार छु। त्यस्तै प्रधानमन्त्रीज्यू पनि तयार हुनुहुन्छ, मन्त्री परिषद तयार छ, तपाईँ हरेक जुन जुन युनिटको रिप्रेजेन्ट गर्नुहुन्छ त्यसै गरी फुल कन्फिडेन्सका साथ त्यो समस्या समाधानका लागि तयार हुनु पर्यो र हामी एकीकृत भएर तपाईँ हरेक इन्डिभिजुअलले आफ्नो तर्फबाट गर्नुपर्ने कन्ट्रिब्युसनको लागि तपाईँ 100% तयार हुनुहुन्छ र तपाईँ अन्तर्गतका अथवा तपाईँ भन्दा माथिका तत्त्व निकायहरूले उत्तिकै सपोर्ट गर्न सके भनेदेखि हामीले एब्सोल्युटली एकदमै ठुलो नसोचेको प्रगति गर्न सक्छौँ। जहाँ जहाँ अड्किन्छ त्यो फुकाइदिनु पर्ने निकायले फुकाइदिनु भयो। एउटा राष्ट्रका महत्वपूर्ण समस्याहरू समाधान गर्नको लागि जुन तहबाट जुन किसिमको सक्रियता चाहिन्छ त्यो आवश्यक हुनु पर्यो। हामीले एउटा के मानसिकताबाट उठ्नु पर्यो भने हामी जागिर खाइरहेका छौँ भन्ने मानसिकताबाट चाहिँ उठ्नु पर्यो। हामी चाहिँ राष्ट्र निर्माणमा लागिरहेका छौँ, साँचो अर्थमा हामी राष्ट्र र जनताको सेवक हो भन्ने चाहिँ अर्थ त्यो जनताले अनुभूत गर्ने गरी त्यो दिन सकियो भनेदेखि मेरो हिसाबमा धेरै समस्याहरू यो टेक्निकल निटिग्रिटीहरू छोडेर पनि समस्याका समाधानहरू हुन्छन्।
सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले मन्त्रालय मातहतका निकायहरूको चालू आर्थिक वर्षको हालसम्मको प्रगति हेर्दा सन्तोषजनक नरहेको र अब आर्थिक वर्षको एक महिना मात्रै बाँकी रहेकाले उल्लेख्य रूपमा प्रगति हुन सक्ने अवस्था नदेखिएको बताउनुभयो। उहाँले मातहतका निकायमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्ने विषयमा सरकार नचुक्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रगति हेर्दाखेरि धेरै सन्तोष मान्नुपर्ने ठाउँ देखिँदैन। म थोरै प्रगति भएको हिसाबले हाम्रो 18 निकायको प्रगतिको अवस्था हेर्दाखेरि 5 निकायले चाहिँ प्रगति 60% माथि हासिल गरेको देखिएको छ। त्यसै गरी 50-60 बिचमा प्रगति हुने 6 निकाय देखेँ मैले, र साथै 30-50% प्रगति हासिल गर्ने 3 निकाय र 30% भन्दा पनि कम 4 रहेको देखियो। त्यसरी हेर्दाखेरि त एक महिना मात्रै बाँकी छ गर्नुपर्ने। अब प्रगति हेर्दाखेरि अब त्यति धेरै उल्लेखनीय देखिएला जस्तो लागेन। जब पनि पुँजीगत खर्च हेर्ने हो भने त्यसमा त छनै जम्मा 20% छ। केही सहजीकरण गरिदिनु पर्ने कुरा पनि यहाँ उठान भएका छन्। ती सहजीकरण गर्ने बाटोमा मन्त्रालय चुक्नु छैन भन्ने चाहन्छु।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुदन झाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई नागरिक सेवा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो। त्यस्तै आर्थिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत साधन अभाव भन्दा पनि कर्मचारीको कार्यक्षमता अभाव मुख्य समस्या रहेको उहाँको धारणा थियो।
हामीसँग प्रचुर मात्रामा डेटा हामी सबै मन्त्रालयमा छ। त्यो डेटालाई प्रपर युज गरेर डेटा ड्रिभन सिस्टम्समा हामी जान सक्छौँ। कुनै पनि गभर्नेन्समा ह्युमन रिसोर्स आर द बेस्ट इन्फ्रास्ट्रक्चर। टेक्नोलोजीले त्यसलाई असिस्ट र प्रमोट गर्ने, त्यसलाई चाहिँ सपोर्ट गर्ने, हामीले त्यसलाई कसरी युज गर्न सक्छौँ हामीमा डिपेन्ड गर्छ। सो हरेक डिपार्टमेन्ट हरेक मन्त्रालयमा जुन हिसाबले डेटा बसेका छन् त्यसबाट चाहिँ पोलिसी एनालाइसिस गर्नलाई सर्भिस डेलिभरी, किनभने पब्लिकको तर्फबाट हामीलाई हेर्ने भनेको उनीहरूको डे टु डे लाइफमा इम्प्याक्ट कस्तो भइरहेछ, क्वालिटी अफ सर्भिस हामीले कस्तो दिन सकिरहेछौँ, अनि हामीले दिन सकेको अपर्च्युनिटिजहरूमा के कस्तो इम्प्रुभमेन्ट भएको छ भन्ने कुरा हो। अहिलेको अभाइलेबल जति पनि टेक्नोलोजी छ त्यसलाई हामीले प्रपर वेमा प्रायोरिटी दिने हो क्या। मन्त्रालयको पुँजीगत खर्च 10% 20.61% पुगेको छ, सुधारको सङ्केत हो। त्यही पनि कम्पेरेटिभली यो बजेटको टोटल खर्च अङ्कमा चाहिँ अलिकति कमजोर देखिन्छ। अप्टिकल फाइबर एक्सपेन्सन, सार्वजनिक वाइफाई, GIOMS, नागरिक एप, साइबर सुरक्षा पूर्वाधार लगायत डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका कार्यक्रमहरूमा इम्प्रेसिभ इम्प्रुभमेन्ट भएको छ। छोरो योजनाका कतिपय सूचकहरू जस्तै टेलिफोन रिचार्जबिलिटी, 4G को एक्सपेन्सन अप्टिकल फाइबर विस्तार जिआइओएमएस कार्यान्वयनमा सकारात्मक प्रगतिहरू पनि देखिएको छ यिनीहरूलाई इन्स्टिट्युसनलाइज गर्नुपर्ने आवश्यकता छ राष्ट्रिय समाचार समिति जिल्ला हुला कार्यालय रेडियो नेपाल लगायत केही निकायले तुलनात्मक रूपमा राम्रो वित्तीय तथा भौतिक प्रगति हासिल गरेको देखिए तापनि यस्ता निकायका असल अभ्यासहरू अन्य निकायमा पनि सेयरेबल अथवा विस्तार गर्न सकिन्छ प्रस्तुतिमा धेरै ठाउँमा बजेट अभावलाई समस्या भनिएको छ तर समग्र पुँजीगत खर्च अझै 20% हाराहारीमा रहेको अवस्थामा हाम्रो मुख्य समस्या वास्तवमा बजेट अभाव हो कि बजेट कार्यान्वयन क्षमता हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक देखिन्छ
बैठकमा मन्त्रालयको बजेट खर्च तथा योजना र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिँदै मन्त्रालयका सहसचिव सुभाष चन्द्र शिवाकोटीले हालसम्मको खर्च अवस्था सन्तोषजनक नरहेको बताउनु भएको थियो उहाँका अनुसार चालु आर्थिक वर्षका लागि मन्त्रालयलाई 7,91,32,53,000 रुपियाँ बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म जम्मा 4,02,00,00,000 खर्च भएको र जुन कुल विनियोजनको 50.88% मात्रै हो त्यसै गरी चालुतर्फ 5,95,15,00,00,000 रुपियाँ विनियोजन भएकामा 3,78,37,00,00,000 रुपियाँ अर्थात् 63.58% खर्च भएको मन्त्रालयको तथ्याङ्क छ पुँजीगत तर्फ 1,96,17,00,00,000 रुपियाँ विनियोजन गरिएकामा वैशाख मसान्तसम्म 14,28,00,00,000 रुपियाँ मात्र खर्च भएको छ जुन वार्षिक विनियोजनको 12.38% बराबर भएको प्रस्तुतिका क्रममा सहसचिव शिवाकोटीले बताउनुभयो बैठकमा मन्त्रालय र मातहतका निकायका कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या बजेट खर्चको अवस्था तथा समाधानका उपायहरूबारे छलफल भएको थियो
सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम सञ्चार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका मुख्य अधिकृत झवेन्द्र भूषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं
प्रेस काउन्सिल नेपालको पछिल्लो गतिविधि के छ अब नयाँ आर्थिक वर्षको बजेट पनि आइसकेको छ के छ पछिल्लो गतिविधि के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न
अहिले आर्थिक वर्ष अब करिब करिब अन्तिम हुन थालेको छ एकातिर यो वर्षको कामहरूको अन्तिममा पनि छौँ हामी अर्को तपाईँले भने जस्तो नयाँ आर्थिक वर्षको लागि चाहिँ बजेटहरू पनि आइसकेको छ अब नयाँ आर्थिक वर्षको लागि बजेट त आयो त्यो अनुसारको के कार्यक्रमहरू छन् अनि कार्ययोजनाहरू के बनाउने भन्ने खालको पनि एउटा चाहिँ त्यो होमवर्कहरू छ अब हाम्रो अहिले खासमा बजेटिङका हिसाबले त्यति अपेक्षाकृत सन्तोषजनक बजेटहरू हाम्रो लागि चाहिँ छैन अब हुन त यो मुलुकको समग्र अर्थव्यवस्था बजेटकै कारणले गर्दाखेरि धेरै कामहरू क्रियाकलापहरू अलिकति प्रभावित चाहिँ भएकै छन् विगतमा हामीले धेरै जिल्लाहरूमा आचार संहिताका जागरण कार्यक्रमहरू छलफलहरू अन्तर्क्रिया त्यसपछि कतिपय आचार संहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरू गर्ने त्यस्तो कार्यक्रमहरू थुप्रै हुन्थे तर अब यो वर्ष योभन्दा अघिल्लो वर्ष पनि हाम्रा त्यस्ता कार्यक्रमहरू बजेटका कारण चाहिँ संकुचनमा परे बजेट चाहिँ त्यस्तो कार्यक्रममा थिएन अब हामीले अहिले नियमित खालका अनिवार्य दायित्वहरू चाहिँ जो वहन गर्नपर्ने हो त्यस्ता खालका विषयहरू मात्रै चाहिँ हामी कहाँ रहे अब अहिले यो वर्ष हामीले खासमा गर्न खोजेको अलिअलि अहिले जुन प्रेस काउन्सिलले पछिल्लो छापाखाना र प्रकाशन सम्बन्धी नियावली ऐन्द्र नियावली संशोधन भयो त्यसले गर्दाखेरि अनलाइन दर्ता र सूचीकरणको कामहरू सूचना तथा प्रसारण विभागबाट हुने भयो पहिला चाहिँ हामीले दर्ता त्यहाँ हुने र अनि सूचीकरण चाहिँ हामीले गर्ने गर्थ्यौँ त्यसो गर्दा सूचीकरण सँगसँगै हामीले एउटा आचार संहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने करिब करिब हामीले 15 दिनमा 1 दिन चाहिँ त्यो ट्रेनिङहरू गर्ने आचार संहिता र निर्देशिकाको बारेमा प्रशिक्षण दिने र त्यसले चाहिँ ती अनलाइनहरूलाई हामीले अनुगमन गर्ने गर्थ्यौँ अब अहिले त्यो केही स्रोतहरू पनि थियो हामीले त सूचीकरण गर्दा केही रकमहरू लिन्थ्यो त्यो रकमले हामीले व्यवस्थापन गरेका थियौँ अहिले हामीले त्यो कामहरू गर्न कानुन त हामीले नपरेपछि हामीलाई स्रोतको पनि केही समस्याहरू देखियो र हामीले त्यस्ता कार्यक्रम पनि गर्न सकिरहेको छैनौँ तर अब कुनै न कुनै रूपमा सूचना तथा प्रसारण विभागमा अहिले अनलाइन दर्ता हुन्छन् तिनको विवरण मासिक रूपमा हामीलाई प्राप्त हुन्छ अब केही स्रोत साधनहरूको हामीले जोहो गरेर भए पनि त्यस्ता आचार संहिता र अभिमुखीकरणका कार्यक्रमहरू चाहिँ गर्नुपर्छ भनेका छौँ अब सरकारसँग पनि यो विषयमा हामीले कुराकानी चाहिँ गरेका छौँ अहिले त्यस कारण अब अलि बढी चाहिँ अगाडि हुन्थ्यो यो वर्ष त्यति हुन सकेका छैनन् अब अर्को हाम्रो वार्षिक उत्सव भव्य रूपमा हुन्थ्यो सधैँ जस्तो अब यस वर्ष पनि वार्षिक उत्सव कस्तो अवस्थामा पर्यो भने 23-24 चाहिँ जुन आन्दोलनपछि तुरुन्तै गभर्मेन्टको चाहिँ अर्को नयाँ सरकारहरू आएसँगै त्यसका चाहिँ तुरुन्तै त्यो एउटा माहौलै फरक किसिमले गयो होइन हामीले त्यो पर्याप्त रूपमा तयारीहरू पनि हामीले गर्न पाएका छैनौँ अब नयाँ नेतृत्व पनि आउने काउन्सिलमा नयाँ नियुक्तिहरू पनि हुने अवस्थाहरूको सिर्जना गर्यो त्यसले गर्दा हामीले सामान्य रूपमा चाहिँ अध्यक्षको रिक्तता पनि थियो हामीले सामान्य रूपमा काउन्सिलमै वार्षिक प्रतिवेदन संहिता लगायतका पुस्तकहरू प्रकाशन र सार्वजनिक गरेर छलफल गरेर हामीले वार्षिक उत्सव मनायौँ तर मेन मुख्य कुरो चाहिँ अब त्यो राष्ट्रपति कार्यालयमा भव्य रूपमा कार्यक्रम गर्थ्यौँ अनि हामीले पुरस्कार लगायतका चाहिँ वितरणका कार्यक्रमहरू चाहिँ हुन्थे। त्यो कार्यक्रम चाहिँ यसपटक गर्न सकिनँ। अब उपयुक्त समयमा गर्ने भन्दा भन्दै फेरि अहिले पनि त पछिल्लो पटक फेरि यो अध्यादेश आएर प्रेस काउन्सिलका पदाधिकारीहरू सबै पदमुक्त भएपछि त्यो कार्यक्रमहरू हामी चाहिँ गर्न पाएका छैनौँ, पुरस्कार सम्बन्धी कार्यक्रम। अब अहिले हामीले रेगुलर रूपमा हामीले नियमित रूपमा अनुगमन उजुरीहरूको सुनवाई हामीले सो अनुगमनहरू पनि गरिराखेका छौँ। केही चाहिँ यस्ता आचार संहिताका जागरण अनु काउन्सिलमै जो चाहिँ विभिन्न विधाका र अहिले नयाँ दर्ता हुने अनलाइनका सम्पादक र त्यसका चाहिँ सञ्चालकहरूलाई आचार संहिता सम्बन्धी छलफल गर्ने कार्यक्रमहरू केही त्यस्ता चाहिँ सीमित रूपमा भयो नि त्यसरी चाहिँ हामीले गरिरहेका छौँ।
ती योजनाहरू बाँकी भएर फेरि नयाँ आर्थिक वर्षमा निरन्तरता हुन्छ के छ अवस्था?
होइन, बजेट पर्याप्त हुने भनेपछि हामीले तपाईँ हामीले अपेक्षा गरे अनुसारको बजेट हुने हो भने योजना कार्यक्रमहरू चाहिँ प्रशस्तै हुन्छन् अनि धौ धौ कार्यक्रमहरू गर्नलाई चाहिँ तपाईँको होइन हतार हतारहरू त्यसपछि व्यस्तताहरू बढी हुन्छ। अब अहिले बजेट र कार्यक्रमै त्यस्तो चाहिँ छैन, विगतका कतिपय नियमित गर्नपर्ने कार्यक्रमहरू पनि को निरन्तरता छैन बजेटको संकुचनको कारणले। त्यसले गर्दाखेरि अब अहिले हामी अलि बढी अनुगमन र नियमन को चाहिँ जुन हामीले चाहिँ नियमित गर्नुपर्ने काम हो त्यसैमै केन्द्रित छौँ। अब आगामी वर्षको सन्दर्भमा पनि अब अहिले हामीले केही कामहरू गरेका छौँ। अब एउटा नयाँ हामीले पहिलेदेखि काउन्सिलले किन सुरु नगर्ने भनेर एउटा फ्याक्ट चेकिङ जुन अहिले विभिन्न किसिमका संस्थाहरूले विभिन्न व्यक्तिहरूले चाहिँ फ्याक्ट चेक सम्बन्धी कामहरू गर्नुभएको छ। डिजिटल मिडियामा अहिले भ्रमपूर्ण सूचनाहरू अनि त्यसपछि गलत सूचनाहरू चाहिँ सम्प्रेषण दुष्प्रचार हुने क्रमहरू अलिक बढी छ। त्यसलाई चाहिँ कम्तीमा पनि प्रेस काउन्सिल जो चाहिँ आचार संहिता अनुगम नियमन गर्ने हो त्यस्तो निकायले पनि यसको चाहिँ फ्याक्ट चेकको संयन्त्रहरू स्थापना गर्ने, त्यसका सिस्टमहरू बनाउने, जनशक्तिहरू चाहिँ विकास गर्ने, त्यसलाई तालिम दिने लगायतका कामहरू गर्नुपर्छ र केही चाहिँ बजेटहरूको लागि हामीले अनुरोध गरेका छौँ। यसलाई यसपटक चाहिँ त्यो बजेट र कार्यक्रम हामी कहाँमा चाहिँ आएको छ, अब त्यसलाई चाहिँ हामीले अगाडि बढाउँछौँ यसपटक। त्यसको लागि हामीले त्यहीँ भएका जनशक्तिहरूलाई पनि हामीले चाहिँ ट्रेन गर्ने, त्यसका सिस्टमहरू के हुन्छन् त्यसलाई चाहिँ विकास गर्ने र जसले फ्याक्ट्रीमा चाहिँ अलिक दक्षता हासिल गरिराख्नु भएको छ उहाँहरूलाई हायर गरेर त्यसपछि चाहिँ हामीले कामहरू केही गर्ने भन्ने हिसाबले अगाडि बढाएका छौँ। अब त्यो अलिकति योजना बनाउने चरणमै छौँ अहिले हामीले, एउटा त्यो छ। अर्को अलिकति यसका सार्वजनिक गुनासाहरू आएका छन्, अलिक पारदर्शिता प्रवर्धन गर्नलाई पनि मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएको हुनाले अलिक केही कामहरू चाहिँ गर्ने भन्ने हिसाबले पनि केही कार्यक्रमहरू हामी तय गर्दैछौँ। यी यस्तै कामहरूको लागि अहिले हामीले जुटिरहेका छौँ। अब सँगै वर्गीकरण पत्र पत्रिका वर्गीकरणको काम पनि प्रेस काउन्सिलले विगतदेखि नै गर्दै आएको छ। अहिले चाहिँ प्रेस काउन्सिल ऐनमा पनि त्यो वर्गीकरणको व्यवस्था छ। अब अर्को कानुनको व्यवस्था त मिडिया काउन्सिलको विधेयक त तपाईँ हामी सबैलाई थाहै छ, दुवै पटक संसदमा गएर निष्क्रिय भयो। अब अहिले पनि हामी धेरै कानुनी रिक्तता धेरै जटिलताका बिच हामी कामहरू गरिरहेका छौँ। त्यो कानुनहरू अलिकति छिटो आउनुपर्छ, ल्याउनुपर्छ भन्ने हिसाबले सरकारसँग पनि कुराकानीहरू भइराखेको छ, उहाँहरूले त्यसको गम्भीरता पनि बुझ्नु भएको छ। त्यसो भए हुनाले त्यसमा पनि केही कामहरू सम्भवतः होला, हामी यस्तै कामहरू अहिले गरिरहेका।
दर्ता नगरिकन अनलाइन चलाएको पनि होला नि होइन? कति छन् त्यस्ता छ? यदि छन् भने तिनीहरूको हकमा चाहिँ के गर्न सकिन्छ त? के छ त कानुनी प्रक्रिया, के छ कारबाही?
छन्, धेरै छन् नि। जस्तै तपाईँको यसो हेर्दाखेरि चाहिँ .com.tv.np भन्ने खालका त्यस्ता चाहिँ अनलाइन सञ्चार माध्यमकै झल्को दिने गरी सञ्चालन भएका, तर चाहिँ यसको चाहिँ अथोरिटी अथवा चाहिँ जहाँ रजिस्टर गर्नुपर्ने हो, जहाँ दर्ता हुनुपर्ने हो, त्यस्तो निकायहरूमा दर्ता सूचीकरण नभएका र यत्तिकै चलिरहेका विषयहरू छन्। त्यस्तो चाहिँ विषय हाम्रो अनुगमनमा पनि पर्ने र हामी कहाँ उजुरीहरू पनि आउने परिवृत्ति हुनु छ। त्यस्ताको हकमा हामीले के गर्छौँ भने गम्भीर खालको छैन, सामान्य उजुरीहरू छ भने त्यस्ता मिडियालाई एकपटक तपाईँ चाहिँ यसरी अनरजिस्टर भएर चलाउनु भएको रहेछ, तपाईँ दर्ता भएर मात्रै चलाउनुहोस्, सामग्रीहरूमा अलिकति आचार संहिताको पालना गर्नुहोस् भनेर एकचोटि उहाँहरूलाई सर्टेन टाइम दिन्छौँ। पटक पटक त्यस्तो विषयहरू भयो भने फेरि हामीले त्यस्तो दर्ता नभएका गम्भीर उल्लङ्घन भएको हकमा चाहिँ अब यसलाई चाहिँ अब नेपाल टेलिकम मार्फत पनि यसको चाहिँ नेपालभित्र सम्प्रेषण नहुने गरी कारवाही हुन्छ। त्यस्तो विषय फेरि चाहिँ साइबर अन्तर्गत पनि फेरि नेपाल प्रहरीले पनि कारवाही गर्ने अवस्थाहरू छ। त्यस कारण त्यो दुवै कारवाहीहरू हुनसक्छ। त्यस कारण जो अनलाइनहरू चाहिँ सञ्चालन गर्ने मिडियाको रूपमा पत्रकारिता गर्ने उद्देश्यले अनलाइनहरू दर्ता गरेर मात्रै चल्नुपर्छ चलाउनुपर्छ भनियो, दर्ता नगरी अनलाइनको जस्तो चाहिँ झल्को दिने गरी चलाएका चाहिँ न्युज पोर्टलहरू अथवा चाहिँ विभिन्न किसिमका ग्रुपहरू छन् त्यस्ता चाहिँ आचार संहिता प्रतिकूल कानुन प्रतिकूल हुन् र ती चाहिँ कारवाहीको भागीदार हुन्छन्। एउटा अर्को अहिले प्रवृत्तिहरू के देखिएछ भने कतिपय दर्ता भएका मिडिया अथवा पत्रकारहरूले पनि आफ्नो मिडियाहरूमा चाहिँ न्युज नलेख्ने, आफ्नो चाहिँ ग्रुपहरू अथवा सामाजिक सञ्जालहरूमा धेरै त्यस्ता चाहिँ समाचार सामग्रीहरू राख्ने गरेको चाहिँ देखिन्छ। त्यो चाहिँ यदि समाचार लेख्थ्यो भने त आफ्नो न्युज पोर्टलहरू साइटमा लेख्ने नि, सामाजिक सञ्जालमै, अनि त्यसपछि अब एक किसिमका गलत र कसैलाई चाहिँ अलिकति भ्रमपूर्ण तरिकाले पनि सामग्रीहरू आउने, त्यस्तो आउँदाखेरि फेरि त्यो चाहिँ त नेपाल प्रहरीको विद्युतीय कारोबार अन्तर्गत पनि आकाश भएर सामाजिक सञ्जाल पर्यो नि त फेरि त्यो, त्यस कारण त्यस्ता प्रवृत्तिहरू देखिएको छ। त्यस कारण पत्रकारहरूले आफ्ना जुन चाहिँ मिडियाहरू अथवा दर्ता भएका मिडियाहरू छन् तिनी मार्फत नै समाचारहरू सम्प्रेषण गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले छलफलहरू गरिराखेका छौँ, त्यो प्रवृत्तिहरू पनि अहिले देखिराखेका छौँ।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषाल।
सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।